ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار میں سمجھتا ہوں آج ہمارا یہ آخری درس ہے اس موضوع سے متعلق. پچھلے درس میں بدعت کے بارے میں ایک نقطہ ہم نے دیکھا تھا اور اس پر غور کیا تھا, وہ یہ کہ بعض اوقات کچھ چیزیں اچھی دکھائی دیتی ہیں اور کوئی آدمی ان میں کوئی برائی دکھا نہیں سکتا ہے, لیکن پھر بھی وہ بری ہوتی ہیں صرف اس لیے کہ وہ بدعت ہیں, جس کی مثالیں بھی ہم نے دیکھی تھیں کہ ہمارے سماج میں جو عمل چلتا آ رہا ہے اسی میں اگر کوئی اضافہ کیا جائے تو بھی لوگ کیا کریں گے, اس کو غلط مانیں گے. جیسے اذان میں آخر میں لا الہ الا اللہ محمد رسول اللہ بڑھا دینا ہے, محمد رسول اللہ بڑھا دینا ہے, تو لوگ چونکہ یہ نہیں ہوتا اس لیے اس کو برا مانیں گے. تو ایسی کچھ مثالیں دے کر بھی لوگوں کو یہ اصول سمجھایا جا سکتا ہے کہ چاہے کوئی چیز اچھی دکھائی دے لیکن چونکہ وہ ثابت نہیں ہے اس لیے اس کے اچھے دکھائی دینے کے باوجود وہ بری ہے. سمجھ میں آئی بات؟ آج ہم لوگ آگے بڑھتے ہیں جلدی. اس بارے میں کہ ایک اور غلط فہمی بدعت کے بارے میں یہ ہے کہ زیادہ ہمیشہ اچھا ہوتا ہے, اور کسی بھی نیکی میں اگر ایک نیکی اچھی ہے تو ظاہر بات ہے دوسری نیکی بری کیوں ہے, دوسری بھی اچھی ہوگی. اگر دو ذکر دونوں اچھے ہیں تو اپنی طرف سے ایک تیسرا ذکر بڑھانا کیوں برا ہے؟ بہت سارے لوگ یہ فرق نہیں سمجھ پاتے ہیں. تو آج کے درس میں ہم یہ اصول دیکھیں گے کہ دین میں اچھی چیز کی زیادتی بھی بری ہوتی ہے. ایک ایسی چیز جو فی نفس ہی اچھی ہے اس کو کہیں سے اٹھا کر بڑھا دیا یہاں پر, تو وہ چیز اگرچہ اچھی تھی لیکن کسی اور چیز کے ساتھ جوڑ کر بڑھا دینے سے وہ بری ہو جاتی ہے. اس کی ایک مثال شروعات میں دیتا ہوں تاکہ آگے کی باتیں آپ کو سمجھ میں آئیں. نماز میں ہم ابھی ہم نے نماز پڑھی, عشاء کی نماز پڑھی, اس میں ہم نے چار رکعتیں نماز پڑھی, اس سے پہلے مغرب میں تین, اس سے پہلے عصر میں پھر چار, پھر ظہر میں چار, لیکن فجر میں دو. یہ عدد شریعت میں متعین ہے, دین میں اتنی اتنی رکعت پڑھی جائیں گی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے اتنا ہی عمل کیا ہے, یہی عمل کیا ہے. اب اگر کوئی آدمی یہ کہے کہ عشاء میں ایک رکعت بڑھا دی جائے یا فجر میں دو رکعتیں بڑھا دی جائیں یا مغرب میں ایک رکعت بڑھا دی جائے, تو اگرچہ اس رکعت میں جو بڑھائی جائے گی اللہ کا ذکر ہوگا, قیام ہوگا, رکوع ہوگا, سجدہ ہوگا, یہ ساری چیزیں فی نفس ہی نیکی ہیں, کیونکہ پہلی رکعت میں کیا تھا, وہی تھا, دوسری میں وہی, تیسری میں وہی, چوتھی میں بھی وہی, تو پانچویں میں اگر وہی بڑھا دیا جاتا ہے تو کیا ہے, کچھ نیا کیے نہیں. جو چار رکعتوں میں کیے ہیں, قرأت کیے ہیں, قیام کیے ہیں, رکوع کیے ہیں, سجدہ کیے ہیں, جو کچھ بھی چار رکعتوں میں کیا تھا پانچویں میں بھی تو وہی کیا ہے, لیکن کیا یہ پانچویں رکعت بڑھائی جا سکتی ہے؟ نہیں. تو اپنی طرف سے اچھی چیز کا اضافہ بھی برا ہوتا ہے, کیونکہ اس کے برا ہونے کے لیے اتنا ہی کافی ہے کہ یہ اللہ اور اس کے رسول کی طرف سے ملا ہوا نہیں ہے, یہ اس کا اپنی طرف سے بڑھایا ہوا ہے, اور دین میں اپنی طرف سے بڑھانا جائز نہیں ہے. اپنی طرف سے دین میں اضافہ بھی نافرمانی کی طرح ہے, کیونکہ فرما برداری کیا ہے, جتنے پہ رکنے کے لیے کہا اتنے پہ رک جاؤ, उससे बढ़ाना भी नाफरमानी है। आप बताइए, खाने ही में अगर आपको जितना खा सकते हैं कोई आपको उतना खिलाए तो आप कितने खुश होंगे, लेकिन अब पेट में जगह नहीं है आपके और एकदम घबरा रहा है जी इससे ज्यादा नहीं खा सकता, वही जो शुरू में दावत में खिलाया है अब अगर जबरदस्ती हाथ पांव पकड़ के आपके मुंह में ठोस दे और खाना, कितना गुस्सा आएगा। और पहले खिलाया तो कितना खुश हो गया, अब वही खाना खिला रहा हूं तो आप मेरे से झगड़े पे उतर आए एकदम, तू मैं गर्दन पकड़ ली मेरी एकदम, अब खिलाएगा तो बहुत मारूंगा, क्योंकि अब क्या हो गया, लिमिट जो आपकी खाने की है वो क्रॉस हो चुकी है। अब वही खाना जो पहले अच्छा लग रहा था अब वो खिलाने पे क्या हो रहा है, कह कर देगा आदमी, और अगर जबरदस्ती कोई खिलाए वो तो क्या होगा, उसका खुश होने की बजाय, दोस्त बनने की बजाय दुश्मन हो जाएगा उसका। तो ये बात मालूम हुई कि जितनी लिमिट है, अच्छी चीज की भी एक लिमिट होती है, उससे ज्यादा इंसान भी बर्दाश्त नहीं कर सकता है। आप बताइए, अल्लाह ने जो आदत तय कर दिया है अपनी तरफ से उसमें बढ़ाना, नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो जिक्र बताया है उसमें अपनी तरफ से बढ़ाना, ये भी उस लिमिट को, उस हद को पार करना है, उस हद को पार करना है। और ये चीज सलफ अच्छी तरह से समझते थे। सलफ से मुराद कौन है, सहाबा, बुनियादी तौर पर कौन है, सहाबा, फिर उनके बाद ताबईन, फिर उनके बाद ये तीन जो यानी जनरेशन्स हैं, तीन तबकात उम्मत के हैं, ये असलन हमारे सलफ हैं। फिर बाज़ उलमा ने कभी सिर्फ सहाबा और ताबईन को कहा, कुछ ने तब ताबईन को भी मिला दिया, और कुछ ने उनके बाद जो उनके नक्शे कदम पर चले उनको भी सलफ में शुमार किया है। तो असलन कौन है, सहाबा, फिर ताबईन और तबा ताबईन, क्योंकि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाया, खैरुन नास करनी थुम लदीना यलूनहुम थुम लदीना यलूनहुम, बेहतरीन लोग मेरे दौर के हैं यानी सहाबा, फिर ताबईन, और फिर जो उनके बाद आए, फिर जो उनके बाद आए। अब देखिए, सहाबी क्या इजाफे को अच्छा समझते थे, आइए देखते हैं। इसमें अलग अलग मिसालें हम देखेंगे और उन मिसालों में क्या साबित होता है ये भी हम देखेंगे। नाफे रहमतुल्लाह अलैह कहते हैं, नाफे कौन है, ताबई है। अन्न रजुलन अतसा इला जंबी इब्न उमर, इला जंबी इब्न उमर, एक आदमी उमर इब्न उमर रजी अल्लाह तआला के करीब था, पास में पड़ोस में बैठा हुआ था, वो छींका। فقال الحمد لله والسلام على رسول الله, छींकने के बाद उसने क्या कहा, الحمد لله, और उस पर क्या बढ़ा दिया, والسلام على رسول الله, और अल्लाह के रसूल पर सलाम। ये नहीं कहा सलात व सलाम अलैक या रसूल अल्लाह, ये भी नहीं कहा था उसने, बल्कि उसने क्या कहा था, अल्लाह के रसूल पर सलाम हो, الحمد لله, तारीफ किसकी, सारी हमद किसके लिए है, अल्लाह के लिए। ये गलत है, सही है। वस्सलाम अला रसूलिल्लाह, ये जुमला गलत है, अल्लाह के रसूल पर सलाम हो, अल्लाह ने हुक्म दिया है कि नहीं दिया है, सल्लु अलैहि व सल्लिमु तस्लीमा, वसलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन, कुरान में है ना, दोनों जोड़ी भी साथ में आया है, बल्कि कुरान में तो सलाम हमद के भी पहले है, तो उसने दोनों को जोड़ दिया, अल्हम्दुलिल्लाह वस्सलाम अला रसूलिल्लाह। अब इस पर देखिए, इब्ने उमर रजी अल्लाह तआला जो है, इब्ने उमर कौन है, किसके बेटे हैं, अब्दुल्लाह इब्ने उमर किसके बेटे हैं, हजरत उमर के बेटे हैं और सहाबी। قال ابن عمر وانا اقول الحمد لله والسلام على رسول الله, उन्होंने कहा मैं भी अल्हम्दुलिल्लाह कहता हूं, मैं भी अल्लाह के रसूल पर सलाम भेजता हूं, मैं भी अस्सलाम अला रसूलिल्लाह कहता हूं, लेकिन وليس هكذا علمنا رسول الله صلى الله عليه وسلم, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हमको ऐसा नहीं सिखाया है, यानी छींकने के बाद में ये पढ़ना हमको अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने नहीं सिखाया है। आपने क्या सिखाया, علمنا ان نقول الحمد لله على كل حال, हमको अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने چھینکنے کے بعد الحمدللہ علی کل حال پڑھنا سکھایا ہے, اس کے ساتھ سلام جڑا ہوا ہے نہیں. یہ امام ترمذی, حاکم اور طبرانی نے روایت نقل کی ہے. اس روایت سے کیا چیزیں سامنے آتی ہیں, کون بتائے گا, کیا سمجھ میں آتا ہے اس سے, آپ کو کیا سمجھ میں آیا؟ آپس میں ایک دوسرے کو سلام کرنا, چھینکا الحمدللہ السلام علیکم, یعنی آپ نبی پر سلام کے دشمن ہیں, سلام پڑھنا غلط ہے, سلام نہیں پڑھنا چاہیے, نبی پر سلام نہیں بھیجنا چاہیے. تو کبھی اور بھیجے تو غلط نہیں ہے, صحیح ہے, نیکی ہے, اور چھینکنے کے بعد گناہ ہو گیا. عبداللہ ابن عمر نے وجہ کیا بتائی, صحیح جواب, عبداللہ ابن عمر نے وجہ کیا بتائی, انہوں نے دو, دیکھیے اس میں دو اب اس میں ہم تعلیم کا انداز بھی لیں گے, پہلے اقرار ہے پھر تبیین ہے. سامنے والا کیا بولتا, تم نبی پر سلام کے دشمن, تو انہوں نے کہا میں بھی الحمدللہ کہتا ہوں, میں بھی نبی پر سلام بھیجتا ہوں, سلام غلط نہیں ہے, میں کوئی دوسری قوم کا نہیں ہوں, دوسرے فرقے کا نہیں ہوں, ایسا نہیں ہوں کہ نبی کا دشمن ہوں, نبی پہ سلام مانتا نہیں ہوں, میں مانتا ہوں. تو پہلے کیا کیا, کلیریفیکیشن, دیکھیے دعوت کا اصلاح کا انداز, پہلے کہا میں حمد مانتا ہوں, میں سلام مانتا ہوں, لیکن یہ کیوں صحیح نہیں ہے, ہمارے نبی نے ہم کو ایسا سکھایا نہیں, تیرا سکھائے ہوئے کو چھوڑ کے کچھ اور کرنا, یہ بتایا کہ نبی کا سکھایا ہوا اتنا امپورٹنٹ نہیں, جو میرے ذہن میں آ رہا وہ زیادہ صحیح ہے. تو یہاں پر دو چوائس, کہ ہم وہ عمل اختیار کریں جو نبی صلی اللہ علیہ وسلم کا سکھایا ہوا ہے, یا وہ عمل اختیار کریں جو ہماری عقل میں آ رہا ہے. دونوں میں سے زیادہ بہتر کیا ہے, نبی کا سکھایا ہوا, اور نبی کا سکھایا ہوا ہماری عقل سے ہمیشہ بہتر ہے. اس کی ایک وجہ یہ بھی ہے کہ نبی کا سکھایا ہوا اللہ کی طرف سے ہے, تو گویا تو نبی کا چھوڑ کے اپنی عقل کے مطابق کر رہا ہے, تو اللہ کے سکھائے ہوئے سے بہتر اپنی عقل کو مان رہا ہے. تو یہ آدمی کو آسانی سے سمجھ میں آئے گا کہ نہیں آئے گا. تو پہلے اقرار کیا کہ میں بھی حمد مانتا ہوں, میں بھی کہتا ہوں الحمدللہ, میں بھی کہتا ہوں, اور نبی پر سلام میں بھی پڑھتا ہوں, لیکن نبی صلی اللہ علیہ وسلم نے ایسا ہم کو سکھایا نہیں. ہم کو کیسا سکھایا, کہ ہم چھینکنے کے بعد کیا کہیں, الحمدللہ علی کل حال, اور اگر صرف الحمدللہ کہے تو بھی چلے گا, کیونکہ اور روایات میں ویسا بھی آیا ہے. تو حاصل کلام یہ کہ سلام اچھی چیز ہے, حمد اچھی چیز ہے, لیکن دو اچھی چیزوں کو جوڑ کے ایک تیسری چیز بنانا, اگرچہ دونوں اچھی ہیں لیکن ان کو جوڑنے سے وہ کیسی چیز بن جاتی ہے, ایک تیسری چیز بن جاتی ہے, اور وہ ثابت نہیں ہے, اس لیے اس کو کرنا چاہیے کہ نہیں, نہیں کرنا چاہیے. تو معلوم ہوا کہ اچھی چیز اگر اضافہ اس میں اچھا کیا جائے, دو چیزیں ثابت ہیں, ان دو الگ الگ ثابت چیزوں کو جوڑ کے تیسری چیز غیر ثابت بنائی جائے, تو کیا وہ مقبول ہے؟ نہیں ہے. ویسے ہی جیسے اذان کے بعد اخیر میں لا الہ الا اللہ تھا, کوئی آدمی اگر کلمے کا محمد رسول اللہ اس میں جوڑ دے اذان میں, اللہ اکبر اللہ اکبر لا الہ الا اللہ, اور اخیر میں محمد رسول اللہ, چلے گا؟ نہیں چلے گا. کیوں؟ سب سے اچھا جواب کیا ہے جو ابن عمر نے یہاں پر دیا, کیا دیا, ولیس ھکذا علمنا رسول اللہ صلی اللہ علیہ وسلم, ہمارے نبی نے ہم کو ایسا نہیں سکھا ہے. سارے سوالات کا جواب ہے, ایسا سکھائے کیا نہیں, ہو سکتا ہے سکھائے ہوں تو بتاؤ. بہت سارے لوگ کیا بولتے ہیں کہ ہو سکتا ہے ایسا کیے ہوں, تو ان کو آپ کیا جواب دیں گے؟ اگر آپ سے کوئی آدمی یوں کہے, چھینکے وہ, چلیے آپ اپنا اگزامپل لے لو, اس میں کوئی آدمی آپ کے پاس چھینکا, اور چھینکنے کے بعد کہا الحمدللہ, والصلاة والسلام عليك يا رسول الله والصلاة والسلام عليك يا حبيب الله. بول دیا اس نے شفیع اور آگے بہت کچھ جوڑ دیا. اب آپ کی آئی باری, آپ اس کو کیا سمجھاؤ گے؟ آپ یہی بولو گے اس کو, کیا بولو گے, کیا بولو گے؟ پھر کیا سمجھا رہا میں جب سے ایسا دیکھ رہے کہ کچھ نیا جواب مل رہا کیا؟ یہ طریقہ یہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے نہیں سکھایا ہم کو. اب اگر وہ کہے ہو سکتا ہے سکھایا ہو, تو آپ کیا بولو گے؟ اگر آپ کے پاس کوئی دلیل ہے تو پیش کرو. بولے میرے پاس نہیں لیکن ہو سکتا ہے سکھایا ہو, تو کیا بولیں گے؟ ہو سکتا ہے نہیں سکھایا ہو. سمجھ میں آیا؟ یعنی ایکول ہو جاتا معاملہ. ہو سکتا ہے سکھایا ہو, ہو سکتا ہے منع کیا ہو. تو بولے گا منع کدھر ہے بتاؤ, بولیں گے بت سکھایا کدھر ہے بتاؤ. سمجھا؟ یعنی ہم کوئی اگر یہ کہے ہو سکتا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم نے ایسا کیا ہو, کیونکہ امکان دلیل نہیں ہوتا ہے, اس بات کو یاد رکھیے, امکان ثبوت نہیں ہوتا ہے, پاسبلٹی پروف نہیں ہوتا ہے. یہ میں آگے سمجھاتا ہوں, پہلے اس کو ہم دیکھ لیتے ہیں. کوئی آدمی کہے ہو سکتا ہے اللہ کے نبی صلی اللہ علیہ وسلم نے سکھایا ہو, ایسا کیا ہو, فاتحہ دیے ہوں, قرآن خوانی کی ہو, 12 ربیع الاول کا جلوس نکالا ہو, ہو سکتا ہے ایسا کیا ہو, تو ہم یہ نہیں بولیں گے ہو سکتا ہے ایسا کیا ہو. ہم تھوڑا آگے بڑھ کے کیا بولیں گے؟ ہو سکتا ہے اس سے منع کیا ہو. منع کرنے میں کیا ہوتا ہے؟ رکنا پڑتا ہے نا. تو ہم بولیں گے ہو سکتا ہے اس سے منع کیا ہو. تو اب دونوں کیا ہو گئے؟ برابر ہو گئے, مطلب دونوں ایک ناؤ میں آ گئے, اب دونوں ایکول ہو گئے. ہو سکتا ہے منع کیا ہو اس سے, تو نہیں کرنا چاہیے. ہو سکتا ہے منع کیا ہو تو کرنا چاہیے, پھر منع کیا ہے تو نہیں کرنا. منع ہو سکتا ہے منع ہے, بولیں گے منع ہے کدھر ہے بتاؤ. ہم بولیں گے بولے ایسا کدھر بتاؤ. تو جب تم ثبوت نہیں دے سکتے اور ہم بھی نہیں دے سکتے, تو معلوم ہوا کہ دونوں کا کیس کیا ہو گیا؟ زیرو ہو گیا, دونوں بھی مدعی زیرو ہو گئے ایک دم. تو پھر واپس جہاں تھا وہاں معاملہ رہے گا کہ ثابت ہوا نہ میں ثابت ہوا گیا, منع نہیں ہوا. تو منع ہے, ہم کیسا پوچھیں گے؟ دیکھو اب تم نے بولے ایسا ہو سکتا ہے کیے ہوں, اور میں نے کیا بولا؟ ہو سکتا ہے منع کیے ہوں. اس نے کہا تم ثبوت لاؤ, میں نے کہا میرا ثبوت نہیں, تم بھی ثبوت لاؤ. تو دونوں ثابت ہوئے, تو میں ثابت نہیں ہوا تو تم بھی ثابت نہیں ہوئے. ہو سکتا ہے کیا ہو بھی ثابت ہوا نہیں. تو جب تک کہ ثابت نہیں ہوتا عمل کریں گے؟ کیونکہ دین میں نبی کے نام سے عمل کرنا, دین میں عمل کرنا, اس کے لیے کیا چاہیے؟ ثبوت چاہیے. اپنے دل سے عمل کر سکتے ہیں؟ نہیں. سمجھ میں آئے؟ اب آگے آئیے. میں نے ایک جملہ کہا تھا, کیا جملہ کہا تھا؟ امکان دلیل ہوتا ہے نہیں ہوتا ہے, کون سمجھائے گا اس کو؟ اس جملے کو کون سمجھائے گا؟ نہیں. ٹھیک, اگر میں آپ سے کہوں کہ میری جیب سے 100 کا نوٹ چوری ہو گیا ہے, آپ نے چوری کیا ہے, اگر کوئی ہم سے یوں کہے, ہم مانیں گے اس کو؟ نہیں. وہ آدمی کہے گا دیکھو چوری تو ہوئی, کسی نے تو لیا ہے, ہو سکتا ہے وہ آپ ہو, ممکن ہے کہ نہیں. فلا آدمی کا قتل ہوا ہے, کسی نے قتل کیا ہے اس کو, یہ بھی ہو سکتا ہے, وہ بھی ہو سکتا ہے, آپ بھی ہو سکتے ہیں, تو آپ ہیں, چلے گا ایسا؟ تو ممکن ہے جس کا نام لے رہا ہے, ممکن ہے, ہو سکتا ہے کہ نہیں؟ ممکن ہے اس نے قتل کیا ہو, ممکن ہے اس نے چوری کی ہو, لیکن ممکن ہونا دلیل ہوتا ہے کہ ممکن ہے نہ ہے, ایسا ہوتا؟ گھر میں آپ کے بچے ہیں, گلاس پھوٹا اور 4 بچے آپ کے ہیں, چاروں نرالے شرارتی ہیں, اور گلاس پھوڑ دیا آپ نے چاروں میں سے, اور باہر کا کوئی گھر میں آیا نہیں. اس کو آسانی سے یاد رکھیں گے آپ, کوئی آیا نہیں, کوئی باہر گیا نہیں, چاروں کے چاروں اندر ہی تھے, और ग्लास फोड़ा, चारों में से किसी ने फोड़ा है, आपने एक को लिया और खूब धुलाई की उसकी, मतलब मेरे को काहे को मार रहे, मतलब चारों में से एक ने फोड़ा है और मुमकिन है तू है इसलिए मैं तेरे को मार रहा हूं, क्या ये सही होगा, क्या ये जुल्म नहीं है? मुमकिन है कि नहीं उसने फोड़ा हो तो उसको मार सकते हैं, उसकी पिटाई कर सकते हैं? नहीं, क्योंकि जहां मुमकिन है वहां नहीं मुमकिन भी है, क्योंकि दूसरा भी हो सकता है। तो ये बात हमेशा याद रखिए कि इम्कान दलील नहीं होता है, पॉसिबल होना हो सकता है दलील नहीं होती है। हां ऐसा है फुला ने किया तो ही दलील हो सकता है, तो हो सकता है ऐसा हुआ हो दलील नहीं हो सकता है जब तक कि वो साबित ना हो जाए, याद रखेंगे इसको। तो मुमकिन है दलील नहीं होता है, पॉसिबिलिटी प्रूफ नहीं होता है। बहरहाल तो इस रिवायत से ये साबित हुआ कि सहाबी ने नबी सल्लल्लाहु अलैहि वसल्लम पर सलाम से मना किया ऐसी जगह जहां सलाम साबित नहीं है। एक चीज साबित होती है लेकिन वो फुला वक्त साबित नहीं होती है, फुला जगह साबित नहीं होती है, तो उस वक्त और उस जगह पर साबित नहीं होने की वजह से वो नहीं करेंगे। वो चीज जिस जगह साबित है उस जगह उसको किया जाएगा, याद रहा, वो चीज जिस जगह साबित है उस जगह उसको किया जाएगा। तो मिसाल के तौर पर अब एक मिसाल आपको और एक देता हूं तो आपको अच्छी तरह से और एक बात समझ में आएगी। हमारे नजदीक चार रकत नमाज में पहले अत्तहियात में और दूसरे अत्तहियात में, दोनों अत्तहियात में तशाहुद के बाद, तशाहुद में अत्तहियात जो पढ़ते हैं हम लोग उसको अत्तहियात बाद लोग कहते हैं, असल में उसको क्या कहते हैं, तशाहुद, जिसमें शहादा आता है अशहदु अल्ला इल्ला इल्लल्लाह, इसको तशाहुद कहते हैं। पहले तशाहुद में और दूसरे तशाहुद में अत्तहियात के बाद दुरूद पढ़ना अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पर दोनों अत्तहियात में हमारे नजदीक साबित है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अबू अवाना की रिवायत में दोनों जगह पढ़ा है, वितर में आपने दोनों अत्तहियात में उसको पढ़ा है। अब गालिबन अबू याला है या अबू अवाना, दो में से किताब है। अब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब पढ़ा साबित हुआ, लेकिन अहनाफ के नजदीक दूसरे अत्तहियात में दुरूद पढ़ना है, लेकिन पहले अत्तहियात में अगर दुरूद पढ़ ले अल्लाहुम्मा सल्ली अला मुहम्मद तक पढ़ ले तो क्या हो जाता है, सज्दा सौ वाजिब हो जाता है। अच्छा, यानी नबी पर सलात पढ़ने से गलती हो गई, आपने ये पकड़ना है उसको, आपने क्या पकड़ना है, आपने बोला अगर देखो पहले अत्तहियात में मैंने अल्लाहुम्मा सल्ली अला मुहम्मद वाला पूरा दुरूद पढ़ लिया तो क्या मेरी नमाज सही है? बोलेगा तुम्हारी नमाज सही नहीं है, क्या करना पड़ेगा, सजदे सहो करना पड़ेगा। सजदे सहो के माना क्या है, भूल, गलती, मिस्टेक, यानी मैंने नबी पर दुरूद पढ़ा तो गलती हो गई मेरे से, कलिमा पढ़ो वापस से। यानी तू कहता है कि नबी पर दुरूद पढ़ना गलती है, वो भी नमाज जैसे अच्छे अमल में, तो देखो अब क्या बोलूं, समझाओ मैं तुमको। बोलेगा देखो ये आखिरी अत्तहियात में है, पहले अत्तहियात में नहीं है। अरे लेकिन दुरूद में बुरा क्या है, इतने एहसानात भूल गए नबी के, एक दुरूद पढ़ लिया अल्लाह नाराज होगा उससे? का साबित नहीं है, अगरचे साबित है वो, उसको नहीं मालूम है साबित नहीं है, उनके नजदीक ये साबित नहीं है, मान लिया चलो उनके नजदीक साबित नहीं है, तो मालूम हुआ उनके नजदीक भी ये उसूल है लेकिन हर जगह उसको अप्लाई करते हैं नहीं, कहीं अप्लाई किया कहीं पे अप्लाई नहीं किया। आप बहुत अच्छी मिसाल से इसको पकड़ सकते हैं, साबित नहीं होने की वजह से वो गलती हो जाता है, समझाए, याद रहेगा। किसी को भी आपको समझाना है फातिहा साबित नहीं है, दुरूद जैसा साबित है यहां नहीं चलेगा, सूरह फातिहा साबित है वो क्या बोलता, सूरह फातिहा साबित नहीं है, कुरान में पहले क्या पढ़ता, बच्चे को याद है, फातिहा साबित नहीं है, देखो ये कुरान साबित नहीं बोल रहे, फातिहा पढ़ना गलत है यानी कुरान पढ़ना गलत है। सेम हम लोग क्या कर सकते हैं, रीजनिंग बिल्कुल नजीर दोनों एक ही है ना, इक्वल है दोनों केस। वो कुरान है ये गैर कुरान है, बस इतना फर्क है। तो वो दुरूद पढ़ने पर हम ये नहीं बोलते फातिहा पढ़ लिया तो सज्दे सौ कर ले, ये भी नहीं कहते हम लोग। लेकिन वो क्या बोल रहा है, तेरी नमाज भी गलत हो जाएगी अगर बगैर उसके नमाज पढ़ के चला गया। वो नमाज हुई उसकी नहीं हुई, नमाज उसकी है ना, दुरूद पढ़ने से नमाज गायब खराब हो जाती है। तो ये चीज उसके आसानी से समझ में आ सकती है कि एक साबित शुदा अमल है, नबी पर दुरूद है, उससे भी नमाज क्या हो जाती है, खराब हो जाती। क्यों? इसलिए कि उसके नजदीक वो साबित है नहीं है। ठीक है, याद रह गए। और आगे आते हैं, मोहम्मद इब्न अम्र इब्न अता फरमाते हैं, कुंतु जालिसन इंद अब्दुल्लाह इब्न अब्बास, मैं अब्दुल्लाह इब्न अब्बास रदी अल्लाह तआला के पास बैठा हुआ था। फदखल अलैहि रजुलुन मिन अहलिल यमन, तो एक आदमी यमन का दाखिल हुआ। फकाल अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु ثم زاد شيئا مع ذلك। एक रिवायत में उसने वो बरकात हो के बाद वह मगफिरत हु भी कहा, वह मगफिरत हु की ज्यादती उसने की या और कुछ ज्यादती की। तो उसने क्या कहा, अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातुहु, और उसके बाद भी वह मगफिरत हु, और बहुत कुछ उसने इजाफा उसमें किया, यानी दुआ पे दुआ, दुआ पे दुआ बढ़ाई। قال ابن عباس وهو يومئذ قد ذهب بصره, ابن عباس رضی اللہ تعالیٰ عنہ کا یہ وہ زمانہ ہے جس میں بعد کے دور میں وہ نابینا ہو چکے تھے, یعنی آنکھیں ان کی چلی گئی تھی, بصارت ان کی بینائی چلی گئی تھی, دیکھ نہیں سکتے تھے۔ من هذا, کون یہ؟ قالوا هذا اليمانی الذي یغشاک, ساتھ والوں نے کیا کہا, ये यमन का है, यमनी है, यमानी है जो आपके पास आया है या आता है। फअरफूहु इय्याह, लोगों ने बताया देखो ये फुलां है, फुलां इब्ने फुलाई है, उसका तारुफ करवाया। फकाल इब्न अब्बास इन सलामा इंतहा इलल बरका, इब्न अब्बास ने क्या कहा उससे, सलाम बरकत पर खत्म हो जाता है, यानी अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु, सलाम इस पर खत्म हो जाता है, यानी इस पर इजाफा करना चाहिए नहीं। वह मगफिरत बोलने में कुछ बुराई है? अरे भाई सलामती मांगा, उसकी रहमत मांगा, मगफिरत भी मांगा, तो क्या है, मगफिरत मांगना गुना है? मगफिरत मांगना गुना है नहीं। लेकिन उन्होंने क्या कहा, सलाम कहां खत्म हो जाता है, बरकत पर, यानी बरकत के जिक्र पर सलाम खत्म हो जाता है, उससे बढ़ाना सही है नहीं। अगर चाहे वो अच्छी चीज है लेकिन बढ़ा सकते हैं नहीं। क्यों? हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने यहां तक ही हमको सिखाया है। समझ में आया? अतयात में कैसा बोलते हैं हम लोग, याद है किसी को? ऐसे बीच में से याद नहीं आता, शुरू से याद आता। सलाम कैसा पढ़ते नबी सल्लल्लाहु अलैहि वसल्लम पर, अस्सलामु अलैका अय्युहन नबिय व रहमतुल्लाहि व बरकातुहु, अत्तयात में भी वही सही है, सलाम है, रहमत है और बरकत है। और आपस में भी सलाम करते हैं तो कैसा करते हैं, सलाम अलैकुम रहमतुल्लाह व बरकातहू, इससे आगे है कुछ नहीं है। तो इससे ऊपर मना है, वो मगफिरतहू मना की दलील है कोई नबी सल्लल्लाहु अलैहि वसल्लम से? नहीं है। लेकिन सहाबी ने उसके बावजूद मना किया कि नहीं किया? सहाबी ने मना किया उसको, तो मालूम हुआ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से जितना साबित है उस पर इजाफा अपने आप मना है, चाहे मना की दलील ना हो। अगर ऐसा नहीं होता तो सहाबी मना नहीं करते, सहाबी बोलते कितना अच्छा, देखो सीखो इससे जरा, ये कितनी अच्छी दुआ बढ़ाया है इसने इसके ऊपर, तुम लोग थोड़ा और दो चार बैठ के बनाओ इसे और बढ़ाओ। तो बढ़ा सकते हैं अपनी तरफ से नहीं, सलाम है वो, सलाम में भी बढ़ा सकते हैं अपनी तरफ से नहीं बढ़ा सकते। हाँ, वह मगफिरत हु की ज्यादती जवाब में हो सकती है। रिवायत इस तरह की है कि जवाब में वअलैकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहु व मगफिरतुहु, इस तरह से सहाबा कहते थे, तो वो जवाब में है। आदमी बोलेगा जवाब में सलाम में रहा तो क्या जा रहा, चलेगा ऐसा? नहीं चलेगा। जो चीज जहां है वही रहना चाहिए, जिसका मकाम जो चीज जहां है। सलाम में बरकात हु नहीं है, मगफिरत हु नहीं है, बरकात हु तक है, और जवाब में मगफिरत हु है। तो जो चीज जवाब की है वह जवाब में रखी जाएगी, जो सलाम की है वह सलाम की है। तो हद जहां तक है वहां तक रखना, ये सलफ का मनहज है, इसको याद रखा जाए। दो मिसालें हैं, इसको इमाम मालिक ने अपनी मुअत्ता में जिक्र किया है। तो समझ में आए दो किस्से। पहली रिवायत किस सहाबी की थी, यानी कौन से सहाबी? इब्ने उमर। और दूसरी इब्ने अब्बास। ये दो अब्दुल्लाह इब्ने अब्बास, अब्दुल्लाह इब्ने उमर, दोनों की रिवायत है। और आगे आइए, सईद इब्ने मुसैब, ये कौन है? ताबई है, और अकाबिर ताबईन में से है, यानी इन्होंने बहुत सारे सहाबा को पाया, बहुत सारे सहाबा को पाया। सईद इब्ने मुसैब इनको बोलते हैं। इनके बारे में रिवायत है, कहते हैं रावी कहते हैं, अन्नहु रआ रजुलन युसल्ली बादा तुलू इल्फजरी, उन्होंने एक आदमी को देखा कि वो फज्र तुलू होने के बाद, सूरज नहीं फज्र, यानी फज्र का वक्त हो गया, सहरी का वक्त खत्म हो गया और अजान का वक्त हो गया, तो सुबह होने के बाद में, तुलुए सहर के बाद में, तुलुए फज्र के बाद में, अक्सर मिन रकअतैन, उसने दो रकतों से ज्यादा रकतें पढ़ना शुरू किया। अजान के बाद नमाज तक कितनी कितनी सुन्नतें हैं या कितनी नमाज है? दो है। उससे ज्यादा साबित है? नहीं है। उसने दो से ज्यादा पढ़ना शुरू किया। युक सिरु फी हर रुकू अवस सुजूदा पनहा, खूब रुकू और सुजूद, उसमें लंबे लंबे रुकू सुजूद करने लगा और कसरत से नमाज पढ़ने लगा। उन्होंने फनहा हूं, उन्होंने उसको मना किया, उन्होंने मना किया। फकाल या अबा मुहम्मद, उस आदमी ने इनसे कहा, जैसा आज के दौर में भी लोग कहते हैं, या अबा मुहम्मद युअद्दिबुनिल्लाहु अला सलाह, यानी आप मेरे को नमाज से मना कर रहे हो, क्या अल्लाह ताला नमाज पढ़ने पर मुझको अजाब देगा? मैं जो कर रहा हूं अमल, दो रकत पढ़ा, फिर दो पढ़ रहा, फिर दो पढ़ते जा रहा मैं, तो जो मैं नमाज पढ़ रहा हूं, तो क्या अल्लाह, यानी गलत है मैं जो कर रहा हूं, तो अगर गलत है तो क्या अल्लाह ताला मुझको नमाज पढ़ने पे अजाब देगा? यानी नमाज पढ़ना गलत है, आप मेरे को नमाज से रोक रहे। तो उन्होंने क्या कहा? قال لا, यानी अल्लाह नमाज पढ़ने पे अजाब नहीं देता है, लेकिन ولكن يعذبك على خلاف السنة, लेकिन अल्लाह ताला तुझको खिलाफ सुन्नत पर अजाब दे सकता है, यानी अल्लाह तुझको नमाज पढ़ने पर अजाब नहीं देगा, लेकिन अल्लाह तुझको खिलाफ सुन्नत करने पर अजाब दे सकता है। अल्लाह तुझको कब अजाब देगा? जब तू सुन्नत के खिलाफ करेगा, और सुन्नत क्या है? दो ही रकत पढ़ना सुन्नत है। तो इन्होंने नमाज से मना कर दिया, क्योंकि नमाज अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से फज्र की अजान के बाद दो रकतों से ज्यादा साबित है? नहीं है। तो अब अगर अपनी तरफ से इजाफा करता है, फी नफ्सी ही नमाज अच्छी चीज है बुरी है, लेकिन अच्छी चीज का इजाफा भी क्या होता है? बुरा। तो इन तीन रिवायात से एक उस बात सामने आई, वो क्या बात सामने आई? ज्यादती अच्छी चीज नहीं है। काय में? दीन में। अच्छी चीज की ज्यादती भी दीन में अच्छी है? नहीं है। कब? जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से कुछ उसमें साबित हो और हमको आजाद न छोड़ा गया हो। कुछ चीजें हैं जिसमें आदमी की इस्तेदाद पर उसको छोड़ा गया है, जैसे मसलन नफल नमाजें जो मुतलक हैं, जो मुतलक हैं, जिसमें आदमी को आजाद छोड़ा गया, जितना चाहे कर, तो उसमें आदमी अपनी तरफ से जितना चाहे कर सकता है। जैसे मसलन सदकात है, कोई आदमी बोले अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से कितने रुपए सदका करना साबित है, मैं उतना ही करूंगा, उससे ज्यादा एक रुपया नहीं करूंगा। तो अब यहां पर ऐसा सही नहीं है, बल्कि यहां क्या है, आदमी को मुतलकन आजाद छोड़ दिया गया, जितना चाहे करे आदमी। तो एक आदमी मुतलकात में इजाफा कर सकता है, लेकिन जहां आदमी के लिए सबूत नबी सल्लल्लाहु अलैहि वसल्लम का है कि आपने इतना ही किया है, उससे ज्यादा कर सकता है? नहीं कर सकता है। समझ में आ रही बात? जहां आपने तालीम दी हो, मिसाल के तौर पर नमाज के बाद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से अजकार मैक्सिमम कितने साबित हैं? پانچ, یعنی جو تسبیح ہے سبحان اللہ الحمدللہ اللہ اکبر, یہ کتنا ثابت ہے؟ سو سے زیادہ ہے. ٹوٹل کتنا ہے یہ؟ اب اگر کوئی آدمی ہزار ہزار کرنا شروع کرے اس کو, اور بڑی تسبیح بنا لے اور گلے میں ڈال لے اس کو, تو کیا یہ صحیح ہوگا؟ نہیں ہوگا. دو وجہ سے صحیح نہیں ہوگا, ایک عدد اپنی طرف سے بڑھا دیا, اور دو کیفیت اپنی طرف سے بڑھا دی. اس نے مشابہت کس کی اختیار کی؟ ان لوگوں کی جو مالا جپتے ہیں. کیا اللہ کے نبی صلی اللہ علیہ وسلم ایسا کرتے تھے؟ نہیں. آپ نے کیا فرمایا؟ من تشبہ بقوم فہوا منہم, جو جس قوم کی مشابہت اختیار کرتا ہے وہ انہی میں سے ہے, وہ انہی میں سے ہے. تو عام طور سے کون کرتا ہے اس طرح سے؟ بہت سارے سادھو حضرات کرتے ہیں, تو ان کی مشابہت ہے. آپ صلی اللہ علیہ وسلم نے ایسا نہیں کیا ہے, اگرچہ بعض لوگوں نے اس کو جائز رکھا ہے یہ کہہ کر کہ یہ گنتی کے لیے ہے تو سہولت کے لیے ہے, ٹھیک ہے, لیکن عبادتی امور میں ایسی مشابہت اختیار کرنا جو دوسرے دین میں مقدس مانی جاتی ہے وہ صحیح ہے؟ نہیں ہے. تو یہ بیہقی کی روایت تھی, اور مصنف عبد الرزاق میں بھی روایت موجود ہے, اور دارمی میں بھی یہ روایت موجود ہے. تو نماز پڑھنے سے انہوں نے منع کیا. اب پانچویں غلط فہمی ہم آخر میں دیکھتے ہیں, جو ہماری آخری اس گفتگو میں یعنی آخری نقطہ ہمارا ہے. وہ کیا ہے؟ بہت سارے لوگ سٹ پٹا جاتے ہیں, مجاب ساری دلیلیں سر پہ پڑتی ہیں تو کہتے ہیں اچھا, یعنی بدعت بدعت بدعت, ٹھیک ہے, پھر یہ پنکھے لگانا بھی بدعت ہے, گاڑی چلانا بھی بدعت ہے, شرٹ میں یہ بٹن ایسے لگانا بھی بدعت ہے, نوکیا بھی بدعت ہے, سیمسنگ بدعت ہے, ایپل بدعت ہے, کمپیوٹر بدعت ہے, بائسیکل بدعت ہے, یامہا بدعت ہے, کار بدعت ہے, ٹرین بدعت ہے, گاڑی بدعت, سب بدعت ہے, پینٹ بدعت ہے, چٹائی بدعت ہے. پھر پورا جو ہے اس کے دل میں جتنی بڑاس آتی ہے, ٹھیک ہے, پھر ہمارا نہیں نا, پھر تمہارا بھی نہیں. بچے لوگ کیا کرتے ہیں؟ اگر ایک بچہ دوسرے کو اس کا کھلونا توڑ دے, یہ کیا کرتا؟ اس کا بھی توڑتا ہے. ایک اگر کھیلنے نہیں دے اس کو اپنی چیز سے, تو وہ اس کی چیز خراب کرنے کی کوشش کرتا ہے. تو اگر میں نہیں تو پھر تو بھی نہیں, تو اگر میری نہیں مانتا ہے تو میں تیرے لیے بھی کیا کروں گا؟ مشکل پیدا کروں گا. تو بعض لوگ کیا کرتے ہیں, جب ان کو معلوم پڑتا ہے کہ یہ بدعت یہ بدعت یہ بدعت, تو اس کو صحیح ثابت کرنے کے لیے اس کو جام کرنے کی کوشش کرتے ہیں. تو اگر یہ چھوٹ گیا تو پھر میں بھی چھوٹ گیا, یعنی اگر میرا حرام تو پھر تیرا بھی حرام, تو پھر وہ اگر تو اس کو حلال بولتا ہے پھر میرے کو بھی حلال بول. تو یہ دھمکی ہوتی ہے اصل میں, یہ اپنے آپ کو جائز کرنے کا طریقہ ہوتا ہے, لیکن یہ صحیح ہے؟ نہیں ہے. بدعت کا تعلق دین سے ہے یا دنیا سے؟ دین سے ہے, دنیا سے نہیں ہے. کوئی آدمی بولے گا کہ ایسا ساری چیز مسلمان کی دین ہوتا ہے, دنیا کچھ بھی نہیں ہوتا ہے, کیا یہ جملہ صحیح ہے؟ کیا دین اور دنیا کی تفریق ہے یا نہیں ہے؟ ہے, یعنی صرف انداز سے جواب بدل جائے گا سوال کے, ہے کہ نہیں ہے؟ ہے, ٹھیک, دیکھتے ہیں. اللہ تعالی نے نبی کریم صلی اللہ علیہ وسلم کو کھیتی سکھانے بھیجا, کپڑے بنانا سکھانے بھیجا, یا کس چیز کے لیے بھیجا؟ کیا آپ صلی اللہ علیہ وسلم نے بتایا کھیتی کیسے کرنا چاہیے؟ کھیتی چلانے بنا کھیتی کرنے کا سنت طریقہ کبھی آپ نے کسی عالم کی زبان سے سنا؟ نہیں. کپڑے سینے کا سنت طریقہ کیسے سیے جائیں, کون سی مشین استعمال کی جائے, کون سا دھاگا استعمال کیا جائے, ہے اس طرح سے کچھ؟ نہیں. کھانا بنانے کا سنت طریقہ کیسے بنایا جائے, پہلے کیا کیا جائے, تیل گرم کیا جائے, پھر پانی ڈالا ہے, ایسا کچھ نہیں. یہ جہالت ہو جائے گی اگر آدمی اس طرح سے کرنا شروع کرے. تو پھر یہ چیز دین ہے کہ نہیں ہے؟ اگر یہ دین ہے تو پھر نبی نے سکھایا کہ نہیں سکھایا؟ یعنی دین ہے اور نبی نے نہیں سکھایا تو تہمت نبی پہ لگے گی کہ نہیں لگے گی؟ سمجھ میں آیا؟ تو جو چیز اللہ کے نبی صلی اللہ علیہ وسلم نے نہیں سکھائی, کیا وہ دین ہے؟ اور اگر وہ دین ہے تو سکھائی نہیں, ایسا ہو رہا ہے مطلب. تو معلوم ہوا کچھ چیزیں دین ہیں اور کچھ چیزیں دین نہیں ہیں. یہ اور بات ہے کہ آدمی کا اخلاص اور اچھا مقصد اس دنیوی چیز کو بھی ثواب کا ذریعہ بنا دیتا ہے. مثلا پیسے کمانا دین ہے, ایک روپیہ کمایا ایک نے کی, دو روپیہ کما دو نے کی, ایسا ملتا ہے؟ ایسا کچھ ترغیب ہے نہیں. لیکن پیسہ اس لیے کما رہا ہے کہ اس پیسے کے ذریعے سے حج کو جائے, گھر والوں کے حقوق ادا کرے, اس پیسے کے ذریعے سے اپنی عزت بچائے. تو اب ان مقاصد کی وجہ سے, اچھی نیت کی وجہ سے پیسہ کمانا بھی کیا ہو جائے گا, اس کا اچھا عمل ہو جائے گا, اچھا عمل ہو جائے گا. سمجھ میں؟ چلنا نیکی ہے, چلو چلیں گے بہت ثواب ملتا ہے, ایسا ہے کیا؟ بیٹھا ذرا چل کچھ تو ثواب کما, ایسا کوئی بولتا ہے؟ تو چلنا نیکی ہے کہ نہیں؟ نہیں, نیکی چلنا ہے کہ نہیں؟ ہاں, ذکر کرتے ہوئے چلتا ہے تو, تو اس کا مطلب چلو چلیں گے ذکر کرنے کے لیے, کر سکتے ہیں؟ چلنا نیکی ہے کیا؟ چلنا مقصد کے اعتبار سے نیکی بنتا ہے یا گناہ بنتا ہے؟ مثلا آدمی نماز کے لیے مسجد کی طرف چل رہا ہے, اب چلنا کیا ہوا؟ اور اگر تھیٹر کی طرف جائے تو, اور اگر تھیٹر بند کرنے کے لیے جائے تو, تو تھیٹر کی طرف جانا بھی کیا ہو سکتا ہے؟ نیکی ہو سکتا ہے. کب؟ جب اس کا مقصد صحیح ہو. شراب خانے کی طرف جا رہا ہے, نیکی ہے گناہ ہے؟ آپ تھوڑا آپ سیف ہو گئے, آپ کیا بول رہے ہیں؟ ڈیپینڈ کرتا ہے. سمجھ میں آیا؟ حضرت علی رضی اللہ عنہ کو اللہ کے نبی صلی اللہ علیہ وسلم نے بھیجا قبروں کی طرف, بتوں کی طرف بھیجا تھا کہ نہیں بھیجا تھا؟ قبروں کی طرف بھیجا, قبر کی طرف جا رہے ہیں, بت کی طرف جا رہے ہیں, نیکی کے گناہ؟ کیوں بھیجا تھا؟ جو قبر اونچی ہے زمین کے برابر کر دو, جو تصویر ہے اس کو مٹا دو, چاہے وہ تصویر 3D ہو یا 2D ہو. تصویر عربی زبان میں سورہ بت کے لیے بھی آتا ہے, اور جو کاغذ پر کپڑے پر تصویر ہوتی ہے اس کے لیے بھی آتا ہے. تو ایک آدمی کا ایک عمل بعض اوقات فی نفسہ نہ نیکی ہوتا ہے نہ گناہ, لیکن اس کی نیت کی وجہ سے وہ عمل نیکی بن جاتا ہے یا گناہ بنتا ہے. ہاتھ اٹھانا کیا ہے؟ کیا ہے؟ آپ تھوڑے سیف ہو گئے, آپ لوگ سوچ رہے ہیں ابھی, پہلے نہیں سوچ رہے تھے. ہاتھ اٹھانا مقصد ہے, میری زندگی کا مقصد ہے ہاتھ اٹھانا. گھر میں جب بھی فری ہوتا ہوں ہاتھ اٹھاتا ہوں. ہاتھ اٹھانا نہ نیکی ہے نہ گناہ ہے, لیکن نماز میں ہاتھ اٹھانا رفع الیدین نیکی ہے, دعا کے لیے ہاتھ اٹھانا نیکی ہے. سمجھ میں آیا؟ لیکن جہاں ثابت ہے وہاں اٹھانا نیکی ہے, اور جہاں ثابت نہیں اٹھانا نیکی نہیں. دیکھیے, انسان کی نیت اور اس عمل کے ثبوت, ان دو چیزوں کی وجہ سے وہ عمل یا تو نیکی بنتا ہے یا پھر گناہ بنتا ہے. کتنی چیزیں جو اس کو نیکی یا گناہ بناتی ہیں؟ دو چیزیں. کون کون سی ہیں؟ نیت یعنی اخلاص, نیت کیوں کر رہا ہے مقصد, اور دوسرا ثابت ہے یا نہیں, ثابت ہے یا نہیں. دیکھیے, دعا کے لیے ہاتھ اٹھانا نیکی ہے یا گناہ ہے؟ لیکن ایک آدمی بیت الخلاء میں جا رہا ہے اور اللہم انی اعوذ بک من الخبث والخبائث اس طرح سے کر رہا ہے, تو یہ نیکی ہے یا نہیں ہے؟ کیونکہ یہ ثابت ہے نہیں ہے. دعا ثابت ہے, ہاتھ اٹھانا اس وقت میں ثابت ہے نہیں, تو یہ کیا ہو جائے گا؟ یہ بدعت ہو جائے گی. باہر نکل رہا ہے غفرانک, یا سلام کر رہا ہے اپنے بھائی کو, السلام علیکم ورحمۃ اللہ وبرکاتہ. کیوں؟ سلام دعا نہیں ہے؟ سلام دعا ہے کہ نہیں ہے؟ تو سلام کرتے وقت السلام علیکم, یہ تو کرناٹک میں کرتے ہیں اس طرح سے, لیکن دونوں ہاتھ اٹھا کے وہ لوگ بھی نہیں کرتے. تو کیا دونوں ہاتھ دعا کی طرح اٹھا کے کہہ سکتے ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ؟ کیا مطلب ہے السلام علیکم ورحمۃ اللہ وبرکاتہ کا؟ تم پر اللہ کی طرف سے سلامتی ہو, اللہ کی رحمت ہو, اس کی برکت ہو. کیا اچھی دعا نہیں ہے؟ تو دعا میں ہاتھ اٹھانا چاہیے کہ نہیں؟ نہیں, اس دعا میں نہیں ہے. इस दुआ में साबित है नहीं है। तो ये बहुत अच्छी मिसाल है, सिंपल एग्जांपल्स है। आप कहें ठीक है, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, करें चलेगा ऐसा? नहीं चलेगा। हत्ता के नमाज में जब सलाम फेरते हैं, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू, अस्सलाम वालेकुम रहमतुल्लाह, उन्हें क्या दिए जला रहा, तो ऐसे ये क्या दाएं बाएं हाथ उठा रहा है इसे दुआ के लिए, कहां से लाया ये? क्योंकि ये सही है नहीं। बोले दुआएं ना, ये ऐसा अमल मैं कर रहा हूं जो आज तक किसी की अकल में नहीं आया, इतनी बड़ी नेकी पूरी उम्मत से छूट रही है, तो क्या बोलेंगे पूरे लोग, इसको जरा अंदर लो, थोड़ा रिपेयर करने की जरूरत है इसको, ये नया नया लेकर आ रहा है। तो मालूम दो चीजें हैं जिससे एग्जाम्पल्स आप याद रखिए, इनको ज्यादा समझाना नहीं पड़ता, इसलिए कि बहुत सारे लोग बहुत जो है यानी उनको बारीकियां समझ में नहीं आती है, मोटा मोटा इजीली समझ में आता है, अरे ये क्या लाया, उसको ऐसा होना चाहिए तो उसको समझ में आएगा। उसके पास क्यों भाई मना है हाथ उठाना, दुआ है ना, दुआ में हाथ उठाते ना, फिर मना किधर है? बोलेंगे नया है। अच्छा नया इसलिए गलत है क्या? फिर हम भी तो बोल रहे ना नया, तू नया बोला तो गलत और हम नया बोला तो सही, हमारा गलत नहीं होगा, हम भी गलत बोलेंगे तो गलत होगा अगर वो नया है तो। बहरहाल तो बहुत सारे लोग दुनियावी चीजों को भी बिदात में शामिल करते हैं। तो एक बात ये मालूम हुई कि दुनिया और दीन की तफरीक है, ये हकीकी तफरीक है। फिर दुनियावी चीजें नीयत के अच्छे होने की वजह से क्या हो जाती हैं, अच्छी हो जाती हैं। और बहुत सारी चीजें जो बज़ाहिर दीनी चीजों में भी आती हैं, देखिए कुछ चीजें कैसी हैं जो फी नफ्स ही दुनियावी है, माल कमाना ये दुनियावी चीज है, नीयत से क्या हो जाता है, अच्छा हो जाता है। लेकिन कुछ चीजें इबादती उमूर में भी आ जाती हैं, मसलन कियाम करना, तो कियाम करना दीन में भी आता है दुनिया में भी आता है, सही है? पेट्रोल के लिए लाइन में खड़ा हो गया, क्या ये नेकी है? बहुत सवाब मिलने वाला आज तो बाबा, आपने बहुत देर से खड़ा हूं पेट्रोल के लिए, नेकी है पेट्रोल की लाइन में खड़ा होना। लेकिन नमाज में अल्लाह के सामने खड़ा होना, फुटबॉल में दौड़ना बॉल के पीछे, नेकी है? जितने जल्दी पहुंचा उतने हज का सवाब है, कुछ ऐसा नहीं। लेकिन हज में सही करना, दौड़ रहा है वो क्या है, सवाब है। तो एक आदमी ट्रेन के लिए दौड़ रहा है और एक आदमी सही में दौड़ रहा है, दोनों क्या है, दौड़ना, दोनों में आता है वो, कभी दुनिया में भी आता है कमल, दीन में भी आता है। तो वहां पर क्या होता है, सबूत अगर उसका है तो वो क्या हो गया, नेकी हो गया, सबूत है तो नेकी हो। याद रहेगा ये सब कुछ, कई बार आपको सुनना पड़ेगा तो ये सब चीजें याद रहेंगी। बहरहाल तलहा इब्ने उबैदिल्लाह रضي الله عنه فرماتے ہیں مررت مع رسول الله صلى الله عليه وسلم بقوم على رؤوس النخل میرا گزر مررت مع رسول الله صلى الله عليه وسلم اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ میں تھا اور ہمارا گزر کچھ لوگوں پر سے ہوا جو پیڑوں کے پاس تھے ان کی جڑوں میں یا ان کے یعنی قریب تھے ان پر تھے فقال ما يصنع هؤلاء کھجور کے پیڑ تھے لوگ اس پہ کچھ کام کر رہے تھے آپ نے پوچھا یہ لوگ کیا کر رہے ہیں یہ لوگ کیا کر رہے ہیں فقالوا يلقحونه انہوں نے کہا یہ تلقیح کا عمل کر رہے ہیں تلقیح اس کو پریگننٹ بنانا اس کو اس کے میننگ میں آتا ہے لقحا اس کے معنی میں آتا ہے یعنی حامل ہونا یا حامل کرنا تو اس میں کچھ کیا کر رہے ہیں وہ نر مادہ کو ملا کے کچھ کر رہے ہیں امپریگنیشن یا پولینیشن جس کو میں سمجھتا ہوں کہتے ہیں کیا کہتے ہیں اس کو پولینیشن بولتے ہیں نا فقالوا یلقحونہ نر مادہ کو ملا کے پیڑ پودوں میں بھی نر مادہ ہوتا ہے آپ بولیں گے کیا بول رہے نیا کوئی ایسا رہتا ہے فقالوا یلقحونہ یجعلون الذکر فی الانثى فیلقح کہ وہ نر کو پودے کے حصے کو مادہ کے ساتھ جوڑتے ہیں تو وہ اس میں یعنی بڑھ جاتی ہے پیداوار اور وہ حامل ہو جاتا ہے پیڑ فقال رسول اللہ صلی اللہ علیہ وسلم ما اظن یغنی ذلک شیئا جملہ یاد رکھیے آپ نے کہا میرا گمان ہے کہ اس سے ان کو کوئی فائدہ نہیں ہوگا میرا گمان ہے کہ اس سے ان کو کوئی فائدہ نہیں ہوگا قال فاخبروا بذلك فتركوه लोगों ने जब ये सुना तो जो लोग वैसा कर रहे थे उनको मना कर दिया, कहा कि देखो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसको कहा कि ये फायदा नहीं होगा, तो उन्होंने वो करना ही क्या कर दिया, छोड़ दिया। छोड़ दिया उसको। फ़ाउख़बिरा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बिदालिक, जब उन्होंने छोड़ दिया तो एक रिवायत में है कि पैदावार कम हो गई, पैदावार कम हो गई, जब कम हो गई तो आपको बताया गया कि पैदावार कम हो गई, आपके मशवरे पर हमने अमल किया तो पैदावार क्या हो गई, कम। فأخبر رسول الله صلى الله عليه وسلم بذلك, आपको बताया गया। فقال إن كان ينفعهم ذلك فليصنعوا, आपने क्या कहा, अगर वो चीज उनको वाकई फायदा देती थी तो वो करें, अगर उससे फायदा होता था तो करो। فإني إنما ظننت ظنا, इसलिए कि बस मैंने एक गुमान किया था। فلا تؤاخذوني بالظن, तो मेरे गुमान को तुम पकड़ न लो, मैंने अपने गुमान से एक बात कही, अंदाजे से एक बात कही थी कि शायद ऐसा करने से कोई फायदा नहीं होता है, मैंने अल्लाह की तरफ से कहा था, मैंने दीन की बात कही थी, मैंने यकीन के साथ बात कही थी, मैंने क्या कहा था, मेरा गुमान है, अंदाजा है कि इससे फायदा, तो मैंने अल्फाज भी क्या कहे थे, मेरा गुमान है, तो गुमान है कि इससे कुछ फायदा नहीं होगा, लेकिन वाकई अगर तुम्हारा इल्म है कि इससे फायदा होता है, अगर इनको फायदा होता है तो करो, इसलिए कि मैंने बस एक गुमान से बात कही थी, मेरे गुमान को मत पकड़ लो, मेरे गुमान को पकड़ ना लो। वलाकिन इदा हद्दस व इदा हद्दस्तुकुम अनिल्लाहि शैअन फखुदू बिही, लेकिन अगर मैं अल्लाह की तरफ से तुमको कोई बात बताऊं तो तुम फखुदू बिही, उसको पकड़ लो, उसको थामो, उसको ले लो। فَإِنِّي لَنْ أَكْذِبَ عَلَى اللَّهِ عَزَّ وَجَلْ, اس لیے کہ میں اللہ عز و جل پر کبھی جھوٹ نہیں بولتا ہوں۔ یہ کون سی روایت ہے؟ یہ مسلم کی روایت ہے, کتاب الفضائل میں امام مسلم نے اس کو ذکر کیا ہے۔ اس سے پہلے کہ اس کو ہم سمجھنے کی کوشش کریں, اور ایک روایت میں الفاظ ہیں جو مسند احمد کے ہیں, آپ نے فرمایا اِن كَانَ شَيْءٌ مِنْ أَمْرِ دُنْيَاكُمْ فَأَنْتُمْ أَعْلَمُ بِهِ, اگر معاملہ تمہاری دنیا کا ہو تو تم زیادہ بہتر جانتے ہو۔ فَإِذَا كَانَ مِنْ أَمْرِ دِينِكُمْ فَإِلَيْ, اور اگر معاملہ تمہارے دین کا ہو تو پھر اس کو میری طرف لوٹاؤ۔ اب یہ کیا ہو گیا, ایک دم کلیئر ہو گیا کہ آپ نے دو معاملے بتائے, ایک معاملہ دنیا کا, دوسرا معاملہ دین کا۔ اب تجارت کرنا دنیا کا معاملہ ہے کہ دین کا؟ دین کا پیورلی ہے یا دنیا کا پیورلی ہے؟ دونوں اس میں ہے۔ حدیث میں ہے کمپیوٹر کی بزنس کرو لیکن تجارت کی ترغیب علی الاطلاق ہے, تو تجارت پر ثواب ہے؟ ہے۔ کوئی آدمی تجارت کرا, صرف تجارت کرنے سے ثواب ملتا ہے اس کو؟ نہیں ملتا ہے, نیت کی وجہ سے اس کو ثواب ملتا ہے۔ یاد رکھیے اس کو, فی نفس ہی تجارت کرنا ثواب کی چیز ہے نہیں, دکان پہ بیٹھا دن بھر بہت ثواب ملا آج میرے کو, ہے ایسا نہیں۔ فی نفس ہی تجارت کرنا ثواب کی چیز نہیں, کیونکہ وہ کیا ہے, دنیا ہے, دنیا ہے۔ اس لیے اللہ نے جمعہ کے لیے چھوڑنے کے لیے جب کہا, اللہ نے کہا اللہ بہتر رزق دینے والا اور اللہ کے پاس جو زیادہ بہتر ہے, اگر یہ نیکی ہوتا تو اللہ اس کو چھوڑنے کے لیے بولتا نہیں اور اس پر ڈانٹتا۔ خطبے میں بیٹھے ہیں صحابہ, ان میں سے کچھ لوگ اٹھ کے تجارت کے لیے چلے گئے تو اللہ نے ڈانٹا کہ نہیں ڈانٹا؟ بولے یہ بھی تو نیکی ہے نا, بولتے نا لوگ نہیں, تو معلوم ہو وہ دنیا ہے اور یہ کیا ہے, دین ہے۔ لیکن اس میں حقوق کی ادائیگی کی نیت کی وجہ سے وہ کیا ہو جاتا ہے, دین ہو جاتا ہے۔ اب یہاں پر یہ بات یاد رکھیے, تجارت میں اللہ تعالیٰ نے بعض اختیارات انسان کو دیے ہیں, وہ معاملات میں آتا ہے, عبادت میں نہیں, اور بعض گائیڈنس اس کو دیا ہے کہ کون سے طریقے سے تجارت کریں گے تو حلال, کون سے طریقے سے تجارت کریں گے تو حرام۔ تو وہاں پر حلال اور حرام کا معاملہ ہے, نیکی اور گناہ ایسا معاملہ نہیں ہے۔ سمجھ میں آ رہا ہے آپ کو؟ یہ کرے تو حلال. تو حلال ایسا نہیں ہوتا کہ حلال ڈائریکٹلی ثواب ہوتا ہے. بیگن کھانا کیا ہے, نیکی ہے یا حلال ہے؟ اور آلو, آلو پہ بہت ثواب ملتا ہے, ایسا ہے؟ سمجھ میں آ رہا ہے بات؟ تفریق دو طرح کی ہوتی ہے, نیکی اور گناہ. ایک تفریق یہ ہوتی ہے جیسے نماز پڑھنا اور نماز چھوڑنا یا جوا کھیلنا, تو اس کی تفریق کیسی ہوئی؟ حلال اور حرام کی ہے. نماز پڑھنا حلال ہے, ایسا ہے؟ یا نماز پڑھنا نیکی بلکہ فرض ہے, اور جوا کھیلنا کیا ہے؟ حرام ہے, گناہ ہے. تو کبھی تفریق نیکی اور گناہ کی ہوتی ہے. لیکن شراب پینا اور شربت پینا, شربت پینا نیکی ہے اور شراب پینا گناہ ہے, ایسا ہے؟ اب تفریق کیسی ہو جاتی ہے؟ حلال اور حرام. سمجھ میں آ رہا ہے؟ یہ فرق یاد رکھیں. تو اس طرح سے یعنی دنیاوی چیزوں میں حلال و حرام کا معاملہ ہوتا ہے, نیکی اور گناہ کا نہیں. اور دین میں نیکی ہوتی ہے اور اس کے برخلاف کرنے پر کیا ہوتا ہے؟ گناہ, جیسے بدعت ہے یا عبادات کو غلط طریقے سے ادا کرنا, اس کے ارکان چھوڑنا وغیرہ. تو ایک آپ نے کیا فرمایا, اگر دنیا کا معاملہ ہو تو تم بہتر جانتے ہو, اور اگر دین کا معاملہ ہو تو تم فعلی, تو تم اس کو میرے پاس لاؤ, یعنی جیسے میں سکھاتا ہوں جیسے میں بتاتا ہوں ایسا کرنا پڑے گا. دنیا کا معاملہ ہے. اب یہاں پر ایک شبہ پیدا ہوتا ہے کہ تجارت دنیا کا اگر معاملہ ہے تو کیسا, اپنے حساب سے کچھ بھی کرو, کچھ بھی رول بناؤ, کر سکتے ہیں یا نہیں؟ نہیں کر سکتے. اس میں کیا کرنا پڑے گا؟ دیکھنا پڑے گا کہ کہیں حرام چیز میں تو نہیں پڑ رہا ہے, جیسے سود ہے, یا بے ایسی چیز کی جو فاسد ہو, جیسے کوئی ایسی چیز بیچ رہا ہے جو اسلام میں جائز ہی نہیں. ٹھیک ہے, میں نہیں لیتا ہوں, کسی اور کو بیچ رہا ہے, تو ہو سکتا ہے کہ وہ چیز کیا ہو, غالب ہے کہ وہ حرام ہوگی. سمجھ میں آ رہا ہے؟ شراب بیچنا جائز ہے, حرام ہے, اور ریشم بیچنا حرام ہے, عورتوں کے لیے پہننا حلال ہے کہ نہیں ہے؟ سمجھ میں آ رہا ہے؟ تو کبھی چیز ایسی ہوگی مردوں پر حرام, عورتوں پر حلال. تو اب ریشم بیچنا فی نفسی کیا ہوگا, انگور بیچنا, انگور بیچنا حلال ہے, اور کوئی شراب کی فیکٹری کو انگور سپلائی کرنا, تو انگور ادھر حلال ادھر. کویا ہمارا بہت پیارے مہمان آئے, ان کو انگور کھلانے کا ہے, وہ مانگ رہے ہیں انگور, تو اب اس کو بیچنا جائز ہے یا نہیں؟ لیکن اگر کوئی آدمی آئے کہ شراب بنانا ہے اور انگور چاہیے تو لے سکتا ہے, بیچ سکتا ہے اس کو جائز؟ یہ نہیں بول سکتا وہ جانے, اس کا کام جانے. اس کو معلوم ہے قطعان کہ اس کا کیا بنا رہا ہے, شراب بنا رہا ہے, تو جائز ہے نہیں ہے. سمجھ میں آیا؟ اگر کوئی, اب یہ دوسری طرف ہم چلے جائیں گے اس لیے انشاءاللہ اس کو ہم معاملات کے اس میں حل کریں گے. تو بہرحال یہ سمجھ میں آیا آپ کو. اب اس حدیث سے کیا بات معلوم پڑتی ہے, آپ لوگ بول رہے ہیں انہیں سوچنا پڑے گا ہم کو تھوڑا اس بارے میں. دنیاوی معاملات میں اختیار ہے آدمی کو جو چاہے کرے. یہ دنیاوی معاملات کے بارے میں ہے یا کچھ اور معاملہ اس میں, اور اسپیسیفک کیا ہے اس میں؟ مجھ سے کہا آپ نے, تم زیادہ بہتر جانتے ہو. اس میں دنیاوی معاملے کا ایک خاص پہلو ہے, وہ لوگ جو کرتے تھے وہ ان کی ایک ٹیکنیک تھی, ٹیکنالوجی. ٹیکنالوجی میں انسان آزاد ہے, یاد رہے گئے؟ یعنی وہ جو کرتے تھے نر مادہ ملا کے کچھ تو بھی کرتے تھے وہ لوگ, اور اس سے پیداوار کیا ہوتی تھی, پروڈکشن بڑھتا تھا. تو وہ ایک ٹیکنالوجی, وہ ایک طریقہ تھا ان کا پیداوار بڑھانے کا. تو دنیاوی اعتبار سے ٹیکنالوجی میں بائک بنانا, کمپیوٹر بنانا, جو بھی ہے ٹیکنالوجی, پروڈکشن میں انسان کیا ہے, آزاد ہے, جو چاہے کر سکتا ہے. उसमें इस्लाम नहीं बताएगा कि इस तरीके से गाड़ी बनाना, पंखे बनाना हवा के लिए। पहले तो ऐसा हवा करते थे, ये क्या नया बनाए बिदात। पहले ऊंट पे सवारी करते थे, ये गाड़ी ऐसे चल रही है अपने आप, खाली ऐसा हाथ घुमाए तो ये बिदात। कर सकते हैं इसमें, टेक्नोलॉजी में तुम क्या हो। और उसमें एक जुमला और एक है, वो कौन सा है जो आप ध्यान दिए कि नहीं दिए, आप सोचो। अब बोलेंगे इतने जुमले में कौन सा लेने का, अभी नहीं नहीं, इसी जिमन में आपने कहा कि अगर वो चीज जो तुमने अपनी तरफ से की है अगर वो तुमको नफा देती थी तो करो। तो इसमें रूल क्या है, इंसानियत का नफा। समझ में आया? वो ऐसा कुछ, कोई आदमी ऐसी चीज बना रहा है जो इंसान के लिए नुकसान वाली है, इंसानियत के लिए वो चीज, कुछ भी बीमारी की जरासीम बना के फैला रहा समाज में, जायज है नहीं है। लेकिन ऐसी चीज जिसमें इंसानियत का नफा है तो वो चीज फायदामंद है, खुसूसन मुसलमानों के लिए, तो वो चीज करना क्या है, चाहे वो साबित हो या ना हो। दुनियावी टेक्नोलॉजी की ऐसी चीज जिसमें दुनियावी मामलात में फायदा नुकसान, देखिए आप अब समझ में आ रहा होगा आपको, इसमें फायदा है लेकिन वो फायदा किसमें देखा जाएगा, दुनियावी मामलात में। अगर कोई फायदा है तो उसको करो, तो उसमें असल चीज देखने की ये है कि वो नफे वाली है या नहीं, मुजिर है या नाफे है। अगर फायदा है ऐसी टेक्नोलॉजी से, पंखा बनाना, माइक है, फायदा है उसमें, बयाने सुनते ना लोग, वरना बोलने वाले का अलग खत्म हो जाएगा। अंधेरे में उजाले के लिए बल्ब है, हवा के लिए पंखा है, सफर के लिए सवारी है, मुफीद है ये, इंसान का फायदा इसमें है। तो अगर ये फायदा वाली चीज है फल यसनाऊ, एक आम इजाजत आपने दिए, करो बोले कि नहीं बोले, तो मना है क्या करने का। इजाजत हमको नबी से मिली हुई है। दुनिया की चीज टेक्नोलॉजी अगर उसमें तुम्हारा फायदा है तो वो करो। तो अगर कोई बोले, अब इसको याद रखिए आखिरी चीज, अगर कोई बोले ये साबित है क्या, तो हम क्या बोलेंगे, हमारे नबी ने हमको इजाजत दिए हुए, हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमको इजाजत दिए है, इसकी पंखे की इजाजत दिए हैं। क्यों? इसलिए कि इंसान के लिए मुफीद है, तो उमूमी तौर पर आपने इजाजत दे दी है। उमूमी तौर पर आपने दुनियावी मामलात में नफे बख्श चीजों के लिए इजाजत दे दी है। समझ में आया? यह हम कह सकते हैं। तो ये मुस्नद अहमद की रिवायत और ये सही है। तो इस तरह से ये हमारा कोर्स मैं समझता हूं मुकम्मल हुआ। मैं समझता हूं 8 महीने इसको लगे हैं। कब शुरू किए थे हम लोग, कब शुरू किए थे वो भी याद है? जनवरी में हम लोग शुरू किए इसको, जनवरी में शुरू किए ना, जनवरी से शुरू किए हैं, 21 तारीख से आज, यानी तकरीबन हमारे 9 महीने आपको हो गए।